आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनु हो श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
त्यो महान बलिदान भुलेर मैले तिमीलाई बारम्बार क्रुसमा चढाए। त्यो महान बलिदान भुलेर मैले तिमीलाई बारम्बार क्रुसमा चढाए। हजारौं गल्ती गरे पनि बाध्यौ मलाई, त्यो महान बलिदान भुलेर मैले तिमीलाई बारम्बार क्रुसमा चढाए। माफी दियो सबलाई तिमीले, माफी दियो सबलाई तिमीले। त्यो महान बलिदान भुलेर मैले तिमीलाई बारम्बार क्रुसमा चढाए। त्यो महान बलिदान भुलेर मैले तिमीलाई बारम्बार क्रुसमा चढाए। हजारौं गल्ती गरे पनि न्यानो अंगालोमा बाध्यो मलाई, न्यानो अंगालोमा बाध्यो मलाई। त्यो महान बलिदान भुलेर मैले तिमीलाई बारम्बार क्रुसमा चढाए। मलाई बचाउन भनी प्रभु मृत्युलाई नै सजिलै अँगाल्यो। मलाई बचाउन भनी प्रभु मृत्युलाई नै सजिलै अँगाल्यो। मलाई उद्धार मुक्ति दिन मलाई उधार मुक्ति दिन आफूलाई नै बलि दियो आफूलाई नै बलि दियो त्यो महान बलिदान भुलेर मैले तिमीलाई बारम्बार क्रुसमा चढाए त्यो महान बलिदान भुलेर मैले तिमीलाई बारम्बार क्रुसमा चढाए हजारौं गल्ती गरे पनि हजारौं गल्ती गरे पनि न्यानो अङ्गालोमा बाँध्यो मलाई न्यानो अङ्गालोमा बाँध्यो मलाई त्यो महान बलिदान भुलेर मैले तिमीलाई बारम्बार क्रुसमा चढाए
श्रोता यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। श्रोता आज पनि मेरो ख्रिष्टीय अभिवादन जयमसी साथै हार्दिक स्वागत छ आजको यो बाइबल अध्ययन कार्यक्रममा। श्रोता म आशा गर्दछु तपाईँ सबै आनन्द कुशलै हुनुहुन्छ र आजको बाइबल अध्ययनको निम्ति पनि तयारीको साथ आइपुगिसक्नु भएको छ। म पनि तयारीको साथ आइपुगिसकेको छु र म आशा गर्दछु कि निश्चय नै परमेश्वर आज पनि आफ्नो वचनबाट हामीलाई सिकाउनुहुनेछ। श्रोता पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा आज हामी यसैया पाँच अध्यायबाट अध्ययन गर्न गइरहेका छौं। यहाँ हामी मुख्य विषयको रूपमा देख्नेछौ दागबारीको गीत। यो अध्यायले हामीलाई त्यो खण्डको अन्ततिर ल्याउँछ जुन अध्याय दुईमा शुरू भएको थियो। पहिला सात पदहरू दागबारीहरूको गीत हो जुन राष्ट्रको पापहरू र आउने कैद वा बन्धुवाको बारेमा बताउँछ अनि छवटा धिक्कारको वा छवटा खास पापहरूको दिन्छ जुनले राष्ट्रमाथि परमेश्वरको दण्ड ल्याउँछ अनि हरेक पापमा दण्ड पनि सुरक्षित गरिएको छ। त सबभन्दा पहिले हामी देख्नेछौ दागबारीको गीत। यो दागबारीको गीत हेब्रूमा पढ्न सक्नेले मलाई भन्छ कि यो निस्सन्देह एक अति नै सुन्दर गीत हो। यो जस्तो केही पनि छैन, रेसको प्रतिस्पर्धा गर्ने केही पनि छैन। पश्चात अनुसार दागबारी इसरायलको घराना हो। यसरी दागबारी शास्त्रमा दुई अलंकार मध्ये एक इसरायलको सूचित गर्ने एक रूपक हो अनि इसरायलको सूचित गर्ने अर्को रूपक नेभारा हो। उहाँको मृत्यु भन्दा पहिले हाम्रा प्रभुले दागबारीको दृष्टान्त दिनुभयो जुनले इसरायलको सम्पूर्ण घरानाको संकेत गर्दथ्यो। मत्ती 21:32-46 पद अनुसार यसैयामा अगमभक्तले अश्शूरमा उत्तरी राज्य इसरायलको बन्धुवा वा कैद र बाबेलमा दक्षिणी राज्य यहुदाको बन्धुवा वा कैदको घोषणा गर्दछ। मतीमा प्रभु येशू ख्रीष्टले देखाउनुभयो कि परमेश्वरले इसरायललाई 70 वर्षको बाबेलमा कैदबाट तिनीहरूका वापस फर्कने काममा दोस्रो अवसर दिनुभयो तर परमेश्वरको पुत्रको राष्ट्रको अस्वीकारले तर परमेश्वरको पुत्रलाई राष्ट्रको अस्वीकारले बहिष्कृत र गम्भीर तितरबितरमा छरपट्टमा छरेथ्यो। अहिले दागबारीको गीतको सुन्नुहोस्। 5:1 भनिएको छ, मैले प्रेम गरेको उहाँको दागबारीको विषयमा म एउटा गीत गाउनेछु। एउटा अत्यन्त मलिलो डाँडामा मेरो प्रियको एउटा दागबारी थियो। प्रिय चाहिँ प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। उहाँ इसरायलको मसीहा र संसारको उद्धारकर्ता हुनुहुन्छ। अत्यन्त उब्जनी हुने डाँडा अमित्र माटोसँग कुनै गडबड छैन तर समस्या चाहिँ दागबारी स्वयंसँग नै छ, मतलब दाग स्वयंसँग छ। पद 7 यो स्पष्ट पार्दछ कि दागबारी इसरायलको घराना हो, यहुदा हो। यो कलिसिया वा अन्य मण्डली वा अन्य कुनै कुरा होइन। यो स्पष्ट छ, यी कुराहरूमा हामीले अन्दाज गरिराख्नु पर्दैन। परमेश्वरले हामीलाई इसरायलको विरूद्ध उहाँको अभियोगको विचार गर्न अदालतमा फेरि निमन्त्रणा दिइरहनु भएको छ। अनि मेरो मित्र, उहाँको कुरा सुनेको क्षणमा नै र इसरायलको विरूद्ध उहाँको अभियोग सुनेको क्षणमै तपाईँले आफै स्वयंलाई निन्दित भएको पाउनुहुनेछ। दुई पदमा भनिएको छ, तिनले त्यो खने र त्यसका ढुङ्गाहरू टिपेर फ्याँके र त्यसमा तिनले सबैभन्दा असल दाग रोपे। त्यसको माझमा तिनले एउटा मचान बनाए र त्यही तिनले एउटा कोल पनि खोपे। तब असल दाग फल्छ कि भनेर तिनले आशा गर्न लागे, तर त्यसमा खराब दाग पो फल्यो। मित्र, परमेश्वरले इसरायल राष्ट्रलाई मिश्रबाट निकाल्नुभयो र तिनीहरूलाई प्रतिज्ञाको मुलुकमा राख्नुभयो। उहाँले आशा गर्नुभएको थियो कि तिनीहरूले धार्मिकताको फलहरू उत्पादन गरेको, फलाएको र उहाँको नामको महिमित गरेको, तर तिनीहरूले त्यो जानबुझमा गरेनन्। त्यसमा तिनीहरू असफल रहे। तीन पद, अब हे यरूशलेमका बासिन्दाहरू र यहुदाका मानिसहरू हो, म र मेरो दागबारीको बीचमा इन्साफ गरिदेऊ। परमेश्वरले मानिसहरूलाई उहाँ र इसरायल बीच भिन्नताको इन्साफ गर्न भन्नुहुन्छ। मित्र, स्पष्ट रूपमा भन्दा, जब तपाईँ आफ्नो जीवनमा हेर्नुहुन्छ के तपाईँ परमेश्वरको विरूद्धमा गुनासो गर्न, शिकायत गर्न तयारी हुनुहुन्छ? जब मलाई नराम्रो भयानक रोग लागेको थियो, मैले शिकायत गरे, गुनासो गरे। मैले सोचे, प्रभु म प्रति अन्यायी भइरहनु भएको छ। त्यसपछि मैले अस्पतालमा ओछ्यानमा परेर आफ्नै बारेमा हेर्ने अवसर पाएँ। मेरो मित्र, परमेश्वर कति पनि गलत हुन्न थियो, म गलत थिएँ र मैले त्यसको सामना गर्ने आवश्यक थियो, त्यसको स्वीकार गर्न आवश्यक थियो। मित्र, हामी यस विचारबाट मुक्त हुनु पर्दछ कि हामी विशेष व्यक्ति हौ। परमेश्वर हामी प्रति त्यस्तो कुनै काम गर्नुहुने छैन जुन अन्यायी र अनुचित हुन्छ। उहाँले कुनै पनि खराब र गलत काम गर्नुहुने छैन। तपाईँ र म गलत छौ, परमेश्वर गलत हुनुहुन्न। चार पद, मेरो दागबारीको निम्ति मैले नगरेको चाहिँ के रहेको होला जो अरू व्रत मैले गर्नुपर्ने थियो? असल दाग पो फल्छ कि भनेर आशा गरेको त किन त्यसले खराब दाग मात्र फलायो? परमेश्वर भन्नुहुन्छ कि धार्मिकताको फलहरूको उत्पादन गर्ने तिनीहरूको निम्ति उहाँको पक्षबाट हरेक प्रबन्ध बनाउनु भयो। अनि पाँच र छ पदमा भनिएको छ, अब म मेरो दागबारीलाई के गर्नेछु सो तिमीहरूलाई भन्नेछु, म त्यसको बार उखेलिदिनेछु र त्यो नष्ट हुनेछ, म त्यसको पर्खाल भत्काइदिनेछु र त्यो कुल्ची मिल्ची गरिनेछ, त्यसलाई म उजाड भूमि पारिदिनेछु, त्यो न त छिमलिने न गोडिने तर त्यसमा सिउडी र काँडाहरू उम्रनेछन्, त्यसमा पानी नपरोस् भनेर बादललाई पनि म आज्ञा गर्नेछु। मित्र, यो दुवै राज्यहरूको भावी आउने कैद वा बन्धुवाको स्पष्ट अगमबाडी हो। करिब पाँच वर्षसम्म परमेश्वरले महान शक्तिशाली राष्ट्रलाई त्यस इसरायल राष्ट्रको मुलुकको विरूद्ध आक्रमण गर्ने कामबाट बचाउनुभयो। उहाँले इसरायलको सन्तानको वरिपरि बार पर्खाल लगाउनुभयो सुरक्षाको, अनि परमेश्वरले कसैलाई तिनीहरूको विरूद्ध छुन पनि अनुमति दिनुभएन। यद्यपि धेरै पल्ट उहाँले तिनीहरूलाई दण्ड दिनुभए तापनि, तर परमेश्वर भन्नुहुन्छ, त मेरो दागबारी होस्, मैले तिमीहरूलाई पर्खालको वरिपरि घेरा हालेर सुरक्षित राखेको थिएँ, तर अहिले म पर्खालको भत्काउने छु। पहिले आराम, त्यसपछि असुर, त्यसपछि बाबेल, तिनीहरू सबै इसरायलको मुलुकमा एकपछि अर्को खनिए र त्यसलाई उजाड विध्वंसमा छोडिराखे। यद्यपि त्यस मुलुकमा आज ती तमाम कुराहरू गरिए तापनि त्यो अझै उजाड स्थानमा नै रहिरहेको छ। परमेश्वरले यसको दण्ड गर्नुभयो। पछको अन्तिम खण्डमा भनिएको छ, म बादललाई पनि त्यसमा पानी नपरोस् भनी आज्ञा गर्नेछु। करिब 1000 अगौटे वर्षा र पछौटे वर्षा त्यहाँ भएन, त्यही नै कारण त्यो आज जन्जर उजाड सुक्खा स्थानको रूपमा छ। मलाई लाग्छ अगौटे वर्ष शुरू भइसकेको छ तर पछौटे वर्ष शुरू भएको छैन। सात पद, सर्वशक्तिमान परमप्रभुको दागबारी इसरायलको घराना हो र यहुदाका मानिसहरू उहाँका आनन्दको बगैँचा हो। उहाँले न्यायको आशा गर्नुभयो तर रक्तपात पो भयो, धार्मिकताको आशा गर्नुभयो तर संकष्टको रुवावासी पो सुनियो। हामीले यो कुराको अन्दाज गर्नुपर्दछ, कसको बारेमा अगमवक्त यहाँ बताइरहेका छन् त? दागबारीले इसरायलको सारा घरानाको संकेत गर्दछ, त्यो यो पदले स्पष्ट पार्दछ। अनि त्यस दागबारीमा परमेश्वरले न्यायको आशा गर्नुभयो तर हेर अन्याय भयो, धार्मिकताको आशा गर्नुभयो तर हेर त्यहाँ रुवावासी भयो। त्यसपछि हामी 6 धिक्कारहरू देख्छौ, अनि हरेक धिक्कारहरूले निश्चित पापको बताउँछ जुनको लागि परमेश्वरले इसरायललाई दण्ड दिइरहनु भएको छ। यदि तपाईँ यी कुराहरू तपाईँको जीवनमा हाम्रो राष्ट्रका जीवनको निम्ति लागू गर्न चाहन्छौ भने हामी त्यो गर्न सक्छौ, तर अर्थ खुलाइ चाहिँ इसरायलको लागि हो। यहाँ निर्दिष्ट अर्थ खुलाइ चाहिँ इसरायलको लागि हो। यो पहिले नै तिनीहरूको निम्ति पूरा भइसकेको छ, तर हामी निश्चय नै हाम्रा आफ्नै हृदयहरूमा र जीवनहरूमा यसलाई लागू गर्न सक्छौ। आठ पदमा यस प्रकार लेखिएको छ, धिक्कार ती मानिसहरूलाई जसले केही जग्गा नरहने गरी घरसित घर र खेतसित खेत जोड्छौ र तिमीहरू देशको बीचमा एक्लै बस्छौ। यो इसरायलको पहिलो पाप हो। यो के हो त? यो आँखाको अभिलाषको पाप हो, विशेष गरी यो लालच हो। कलसी तीनको पाँच पदले हामीलाई भन्छ, यसकारण पृथ्वीमा भएका तिमीहरूका अंगहरूलाई आत्मस्वयंद्वारा बसमा पार, व्याविचार, अशुद्धपना, उद्वेग, खराब इच्छा र लोभ जो प्रतिमा पूजा हो, लालच मूर्ति हो। मित्र, आज धेरै मानिसहरू यसको लागि दोषी छन्। तिनीहरूले आफ्नो निम्ति खेतबारी थुपार्दै गए, धन सम्पत्ति नै तिनीहरूको निम्ति महत्वपूर्ण भयो। मित्र, यो नै कुराले इसरायल राष्ट्रलाई पतन गरायो र जुनको निम्ति परमेश्वरले तिनीहरूलाई दण्ड गर्नुभयो। अब परमेश्वरको दण्ड हो, नौ र दश पदमा हामी देख्छौ, सर्वशक्तिमान परमप्रभुले मैले सुन्ने गरी भन्नुभएको छ, निश्चय नै ठूला ठूला घरहरू उजाड हुनेछन् र सुन्दर भवनहरू निर्जन हुनेछन्। पाँच बिघा दागबारीले पाँच पाती दागमध्य र पाँच पाती बिउले पाँच पाती अन्न मात्र उब्जाउनेछ। परमेश्वर खालि यही मात्र भनिरहनु भएको छ, यद्यपि तिनीहरूले आफ्ना खेतबारीहरू बनाए तापनि बढाए तापनि उब्जाउ त्यति धेरै हुने छैन, किनभने त्यहाँ अनिकाल हुनेछ। जुनले अन्नको बोटहरूलाई नष्ट गर्नेछ त्यसले त्यस्तो अवस्थामा धेरै जग्गा बारी अठ्याउने कामले कति पनि धेरै अन्न उत्पादन गर्ने छैन। यो परमेश्वरको दण्ड हो जुन त्यस दिनमा इसरायल राष्ट्रमाथि परमेश्वरले दिनुभयो। अनि एघार र बाह्र पदमा भनिएको छ, धिक्कार तिनीहरूलाई जो मद्य पिउन बिहानै उठ्छन्, जो मातेर चूर हुन राति अबेरसम्म बस्छन्। तिनीहरूका भोजनहरूमा बीडा, सारङ्गी, खैजडी, बाँसुडी र मद्य हुन्छन्, तर तिनीहरू परमप्रभुका कामको वास्ता गर्दैनन्। तिनीहरू उहाँका हातको कामलाई आदरै गर्दैनन्। यो दोस्रो धिक्कार हो, दोस्रो पाप, मतवालीपन। मित्र, आज यो नै महान अभिशाप विश्वले र हाम्रो मुलुकले सामना गरिरहेको छ। आज यसले देशहरूको, समाजहरूको, परिवारहरूको र व्यक्ति विशेषहरूको बर्बाद गरेको छ र बर्बाद गरिरहनेछ। यो नै समस्या इसरायल राष्ट्रमा सत्य थियो। अनि त्यसपछि हामी तेह्र पदमा पढ्छौ, यस प्रकार लेखेको छ, यसै कारण मेरो प्रजा असमझदारीको कारण कैदमा पर्नेछ र तिनीहरूका उच्च दर्जाकाहरू भोकले र तिनीहरूका भीड़हरू प्यासले पीड़ित हुनेछन्। अनि चौध पदमा भनिएको छ, यसै कारण चिहानले आफ्नो भोक बढ़ाएको छ र आफ्नो मुख आँट गरी बाहेको छ, तिनीहरूका भारदारहरू र भीड़हरू र तिनीहरूका झगडिया र हल्ला गर्नेहरू त्यही भित्र पर्नेछन्। यहाँ उल्लेखित पाताल वास्तवमा असल अनुवाद हो चिहान। यसको हिब्रू शब्द हो सियोल, यसको मतलब चिहान हो, चिहानको भाग। तपाईँ यही शब्द हितोपदेश तीन अध्याय सोह्र पदमा पाउनुहुन्छ, चिहान र बाँझो गर्भ, पानीको निम्ति तिर्खाएको जमिन र आगो जसले कहिले बस भयो भन्दैन। हजुर, मृत्यु र चिहान कहिले सन्तुष्ट हुँदैन? यो नै सोध्नलाई प्रश्न हो। जब तपाईँ कुनैको चिहानमा उभिनुहुन्छ, उनी कहाँ छन्? अयुबले यो प्रश्न सोधे, अयुब चौधको दशमा, तर मान्छे त मरिहाल्छ र लोप हुन्छ, मानिस आफ्नो आखिरी अवस्थामा आइपुग्छ र त्यो कहाँ हुन्छ? यो नै प्रश्न धेरैले र हरेकले सोध्ने प्रश्न हो। पातालको सबभन्दा स्थान निर्धारणको विचार छैन, तर सबैको विचार यही छ कि जबकि परमेश्वर स्वर्गीयमा वा माथि हुनुभएकोले गर्दा पाताल वा चिहान नीचमा वा तल हुनै पर्छ। प्रभु येशूले यो शब्द प्रयोग गर्नुभयो जब उहाँले भन्नुभयो मती एघारको तेइस पदमा, ए कपर्णहुम, के त स्वर्गीयसम्म उचालिनेछस्? के त स्वर्गीयसम्म उचालिनेछस् र त नरकसम्म झारिनेछस्? प्रभु पृथ्वीको हृदयमा साँच्चीकै झारिने कुराको बारेमा बोलिरहनु भएको छैन। उहाँको साधारण अर्थ यही हो कि कफर्नुमलाई झारिनेछ। अनि तपाईँले यसको बारेमा जान्नलाई गर्नुपर्ने कुरा नै आज त्यो स्थानको विध्वंसलाई हेर्नुहोस्। जुन कुरा उहाँले भन्नुभएको थियो त्यो बिल्कुल सत्य थियो, ज्यूको त्यो भएर पूरा भएको छ। यहाँ यसैया भनिरहेका छन्, इसरायलको राष्ट्रलाई पतन गरिनेछन्, तिनीहरू कैदमा बन्धुवामा लगिनेछन् अनि तिनीहरूलाई पातालको मुखमा झारिनेछ र त्यो राष्ट्रको महिमा त्यसको मतवालीपनमा र भोगविलासको कारण बेइज्जतमा परिणत हुनेछ। अनि अठार पदमा भनिएको छ, धिक्कार तिनीहरूलाई जसले पापलाई छलका डोरीले र दुष्टलाई गाडा तान्ने डोरीहरूले झैं तानेर ल्याउँछन्। मित्र, यो तेस्रो धिक्कार हो वा तेस्रो पाप। अनि उन्नाइस पदमा भनिएको छ, तिनीहरूलाई जसले भन्छन् परमप्रभुले छिट्टै गरून्, उहाँले आफ्नो काम चाँडो गरून् र हामी हेरौं, त्यो नजिक आओस्, इसरायलका परम पवित्रको योजना पूरा होस् र हामी थाहा पाउन सकौं। अमित्र, अर्को शब्दमा तिनीहरूका पापको बारेमा केही कुरा गर्न परमेश्वरलाई तिनीहरू चुनौती दिन्छन्। यो कुराको ध्यान दिन चाकलाग्दो छ कि कुनै दण्ड उल्लेख गरिएको छैन। यहाँ मौनता अति नै भयानक छ, दण्डको उल्लेख गर्न अति नै धेरै भयानक छ। बाबेलमा इसरायल राष्ट्रको इतिहासले त्यस मानिसहरूमाथि परमेश्वरको केही भयानक दण्डको बताउँछ जो उहाँको विरूद्ध भएर पाप गर्छन् र उहाँलाई इन्कार गर्छन्। के तपाईँले भजन संग्रह 137 अध्यायलाई याद गर्नुभएको छ? यो भजनमा इसरायलले बाबेलको विरूद्धमा प्रार्थना गरे। तिनीहरूले आँखाको बदला आँखा र दाँतको बदला दाँतको लागि प्रार्थना गरे। तिनीहरूले भने भजन संग्रह 137:9 पदमा, त्यसरी तेरा ससाना बच्चाहरूलाई समातेर चट्टानमा पछार्ने सुखी हुनेछन्। यो वर्णन भन्दा परको भयानक कुरा छ, समझदेखि परको कुरा छ, तर त्यो नै दन इसरायलमा भएथ्यो। मेरो मित्र, परमेश्वर प्रेमको परमेश्वर हुनुहुन्छ, तर जब तपाईँ त्यो स्थानमा पुग्नुहुन्छ जहाँ तपाईँ उहाँलाई इन्कार गर्नुहुन्छ र उहाँमा आफ्नो पीठ फर्काइदिनुहुन्छ, त्यहाँ तपाईँको निम्ति कुनै आशा छैन सिवाय दण्ड। विस्पत धिक्कार तिनीहरूलाई जसले खराबलाई असल र असललाई खराब भन्दछन्, जसले अन्धारोलाई उज्यालो र उज्यालोलाई अन्धारो मान्दछन्, अनि तितोलाई मिठो र मिठोलाई तितोको निम्ति लिन्छन्। मित्र, यो चौथो धिक्कार हो, अर्थात चौथो पाप। यहाँ हामी देख्दछौ यो कुरा आज यो वर्तमान समयको प्रसंगमा झन कति धेर सत्य छ। आज गलत कुरालाई असल र असत्य कुरालाई सत्य भनिन्छ। 21 पदमा भनिएको छ, धिक्कार तिनीहरूलाई जो आफ्नै दृष्टिमा बुद्धिमान र आफ्नै नजरमा चलाक छन्। यो पाँचौं धिक्कार हो, अर्थात घमण्डको पाप। परमेश्वरले माथिका धिक्कारहरू भन्दा धेरै गरेर घृणा गर्नुहुन्छ। हितपदे 6:16-17 पदले हामीलाई भन्छ, 6 कुरालाई परमप्रभु घृणा गर्नुहुन्छ, 7 कुरादेखि उहाँ घृणा गर्नुहुन्छ, अहंकारी आँखा, झूठ बोल्ने जिब्रो, निर्दोष रगत बगाउने हात, खराबी चिताउने मन र दुष्ट काम अग्रसर हुने खुट्टा। 1 तिमोथी 3:6 अनुसार घमण्ड नै शैतानको पाप थियो, सिकारु होइन, नत्र त घमण्डले फुलेर शैतानको इन्साफमा पर्लन्। मित्र, घमण्ड परमेश्वरले सबभन्दा धेरै घृणा गर्नुहुन्छ। अनि 22-23 पदमा लेखिएको छ, धिक्कार तिनीहरूलाई जो दाग मध्य पिउनलाई, वीर र मध्य मिसाउनलाई निपुण छन्, जसले घुस लिएर दोषीहरूलाई छोडिदिन्छन् र निर्दोषहरूको ठिक न्याय गर्दैनन्। त्यो 6 र आखिरी धिक्कार हो। यहाँ मानिसहरू मध्यपानले यति धेरै मन्द भए कि तिनीहरूले इन्साफको आफ्नो ज्ञानको चेतनाको गुमाए। अन्याय र दुष्टता प्रबल हुन्छ र धर्मी मानिस झुट्टा रूपमा दोष लगाइदछ। तपाईँ र म त्यस्तो दिनमा रहेका छौ जहाँ मानिसहरू गलतलाई सही र सहीलाई गलत बनाइरहेका छन्। अनि 24 पदमा भनिएको छ, यसै कारण जसरी आगोको ज्वालाले परालाई भस्म पार्दछ र सुकेको घाँस ज्वालामा भस्म हुन्छ, त्यसै गरी तिनीहरूका जरा सडेर जानेछन् र तिनीहरूका फूल धुलो उडे झैं उडेर जानेछ, किनभने तिनीहरूले सर्वशक्तिमान परमप्रभुको व्यवस्थालाई इन्कार गरेका छन् र इसरायलका परम पवित्रको वचनलाई हेला गरेका छन्। मित्र, पहिलो खण्डमा भनिएको छ, जसरी आगोको ज्वालाले ठुटालाई भस्म पार्दछ। यद्यपि अवनतिको र सडावटको प्रक्रिया धीमा र अनदेखी गरे तापनि दण्ड ठुटालाई भस्म गर्ने आगोको ज्वाला जस्तै आउनेछ। त्यो अति नै चाँडै झट्टै क्रोधित हुन्छ र यसको निभाउन सकिँदैन। यो दण्डमा परमेश्वरको क्रोध फुटेको हो। आखिर दिनहरूमा यो परमेश्वरको भयानक डरलाग्दो दण्ड हो। मती 12:1 पदमा प्रभु येशूले भन्नुभयो, फुटेको निगालो पनि तिनले भास्ने छैन र धुवा निस्किरहेको सलेतो तिनले निभाउने छैन, जबसम्म तिनले न्यायलाई विजयमा पुर्याउँदैन। प्रभु येशूले यसैया 42:3 पदबाट उद्धृत गरिरहनु भएको थियो। त्यहाँ निश्चित पापहरू थिए जुनले तिनीहरू स्वयंको दण्ड ल्याउँछ। मतवालीपन एक हो र औषधिको दुरूपयोग अर्को हो। यी पापहरूमा लिप्त हुने धेरै मानिसहरूको म उदाहरण दिन सक्छु र पाप तिनीहरूका जीवनहरूमा, तिनीहरूका परिवारहरूमा र परिवारहरूका जीवनहरूमा र तिनीहरू शरीरहरूमा काम गर्यो, जबसम्म यसले तिनीहरूलाई पूर्ण रूपमा नष्ट गरेन। परमेश्वरले त्यस्तो कुनै काम गर्नुपर्ने काम नै थिएन। आज धूम्रपानले मानिसलाई जिउँदै खाइरहेको छ। अधिकांश क्यान्सर धूम्रपान सेवनको कारणले भएको छ। मित्र, हामीले गरेका पाप नै त्यो पाप हो जुनले धेरै पल्ट हामीलाई नष्ट गर्नेछ। मित्र, हरेक समय परमेश्वरले आफ्ना हात बढाएर दण्ड दिनु पर्दैन। धेरै पल्ट उहाँले पाप स्वयंलाई आफ्नो दण्ड दिनलाई अनुमति दिनुहुन्छ। आज हाम्रो दिनमा मद्यपानको पाप सर्वविदित छ। परमेश्वरले यसको बारेमा केही पनि गर्नु पर्दैन, आवश्यक पर्दैन। मद्यपानले यसको आफ्नै दण्ड ल्याउनेछ। मैले यसको उदाहरण धेरै पल्ट मानिसको जीवनमा देखेको छु। 25 पद, यस कारण परमप्रभुको रिस आफ्ना प्रजामाथि बढेको छ, उहाँले आफ्ना हात तिनीहरूका विरूद्धमा उठाउनु भएको छ र तिनीहरूलाई हिर्काउनुहुन्छ, डाँडाहरू हल्लिन्छन् र मानिसहरूका लास सड़कमा कसिङ्गर झैं छन्। यतिमा पनि उहाँको रिस मरेको छैन र उहाँको हात अझै माथि उठाइएकै छ। मित्र, यसै कारण परमप्रभुको रिस आफ्नो प्रजामाथि उठेको छ। यो ती धेरै मानिसहरूको निम्ति अनौठोको पद हो जो खालि परमेश्वरको प्रेमको बारेमा मात्र बोल्न मन पराउँछन्। परमेश्वरको प्रेम वास्तविक हो र तपाईलाई प्रेम गर्नदेखि उहाँले रोक्न सक्नुहुन्न। तर मित्र, परमेश्वरले पापको घृणा गर्नुहुन्छ। यदि तपाईँ कुनै पापको प्रेम गर्नुहुनेछ भने उहाँले अझै तपाईँलाई प्रेम गर्नुहुन्छ, तर तपाईँले निश्चय नै उहाँको दण्डको आशा गर्न सक्नुहुन्छ। परमप्रभुको रिस आफ्नो प्रजामाथि उठेको छ र अन्तिम खण्डमा भनिएको छ उहाँको हात अझसम्म पसारिएकै छ। अर्को शब्दमा अझसम्म उठिएकै छ। यदि इसरायल परमप्रभु कहाँ गएर उहाँमा भरोसा गरेको भए उहाँले तिनीहरूलाई छुटकारा दिनुहुने थियो। यसैयाको पुस्तकमा निश्चय नै परमेश्वरको दण्डको उल्लेख छ, तर उही समयमा त्यहाँ उहाँको अनुग्रह पनि उल्लेख छ। परमेश्वरको सरकार र परमेश्वरको अनुग्रह र तिनीहरू आपसमा खण्डन वा विपरीत विरोधाभासमा छैन। यदि तपाई पापमा निरन्तर लिप्त हुनुहुनेछ भने, यदि तपाई परमेश्वरको अनुग्रहको इन्कार र स्वीकार गर्नुभए, तब तपाई जान्नुहुनेछ कि परमेश्वरको सरकार के हो। यो अध्यायको बाँकी पदहरूमा हामी परमेश्वरको दण्डको संचयको एकत्रितकरणको देख्छौ। अनि त्यस पदमा भनिएको छ, त्यस दिन तिनीहरू समुद्र गर्जे झैं त्यसमाथि गर्जनेछन्। यदि देशलाई कसैले हेर्यो भने त्यहाँ अन्धकार र संकष्ट मात्र त्यसले देख्नेछ, र उज्यालो पनि बादलले अध्यारो पार्नेछ। आज इसरायलको मुलुकमा राम्ररी नियालेर हेर्नुहोस्। इसरायल राष्ट्रमा पर्यटकको रूपमा गएर फर्कने धेरै मानिसहरूले भन्छन् यो निश्चय नै अद्भुत हो, हामीले अगमबाड़ीको परिपूर्णताको देखिरहेका छौं। त्यो मुलुक पुनः प्राप्त गरिएको छ र तिनीहरू त्यसमा धेरै कुरा भन्छन् कि कसरी अगमबाड़ी पूरा भएको छ भन्ने कुरामा जोड दिँदै। तर मित्र, म त्यस तरिकामा कति पनि देख्दिन। म अझै मानिसहरू अन्धकारमा भएको देख्छु। म देख्छु मानिसहरू परमेश्वरबाट अलग दूर भइ गएको। म देख्छु मानिसहरू शान्तिमा रहिरहेको छैन र जसलाई परमेश्वरको आवश्यक छ तिनीहरू डर र भयमा बसिरहेका छन् र त्यस मुलुकमा आज अति नै धेरै खतरनाक छ। मेरो हृदय तिनीहरू कहाँ जान्छ? यो परमेश्वरको दण्ड हो र परमेश्वरले आफ्ना जातिहरूलाई दण्ड दिइरहनु भएको छ। मित्र, यो आज हामी विश्वासीहरूले पनि गम्भीरपूर्वक सोच्नुपर्ने कुरा हो। प्रिय श्रोता, अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, इपिसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, इपिसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न 98 4735 679 98 4703569। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।